نے وضاحت کی ان کے ارشاد، انہوں نے جو بات ارشاد فرمائی وہ یہ فرمائی کہ دنیا میں رہو، دنیا میں چلو پھرو، دنیا میں گھومو ایسا جیسے سورج گھوم کر. سورج روشنی کے ساتھ گھوم کر جو دنیا میں روشنی تھے. مسلسل گھومتا ہے، مسلسل لوگوں کو روشنی ملتی. اور جن کو روشنی پہنچاتا ہے ان سے کوئی فائدہ نہیں اٹھاتا. یہ فائدہ بھی نہیں ہوتا کہ لوگ اسے کہیں گے دیکھو کتنا روشن ہے، یہ بھی سننے کا متمنی نہیں رہتا. لیکن فائدے دو قسم کے ہیں، ایک مادی فائدہ، ایک نفسانی فائدہ. دوسرے لفظوں میں یوں کہہ لیجیے کہ ایک ہے جسمانی فائدہ، ایک ہے نفسانی فائدہ. جسمانی فائدہ کیا ہے؟ کھانے کو کچھ مل جائے، پہننے کو کچھ مل جائے، لذات خواہشات کے اسباب و سامان مل جائے، جسم کو راحت پہنچانے والے اسباب میسر آ جائے، جسمانی فائدہ. نفسانی فائدہ کیا ہے؟ لوگوں کی زبان پہ تعریف آ جائے، شہرا ہو جائے، چرچا ہو جائے، تذکرہ ہو جائے، لوگوں کی نگاہوں میں قدر و منزلت بڑھ جائے، لوگ احترام کریں، احترام کریں، ادب کریں، مقام دیں، مرتبہ دیں، باحثیت سمجھیں. اس سے نفسانی فائدہ ہے، آدمی کے نام بہت خوش ہوتا ہے. ایسا کوئی بھی نہیں ہوگا جس کے سامنے اس کی تعریف کرے تو اس سے خوشی نہ ہوتی ہو. نہ جسمانی فائدہ، نہ نفسانی. سورج کوئی فائدہ نہیں ہوگا کہ اس میں سراسر دوسروں کو فائدہ پہنچانا ہی ہے. نتیجے میں لوگوں کی نگاہوں میں سورج کی قدر ہے، قیمت ہے، اہمیت ہے، وہ اپنی جگہ ہے. اگر لوگ مجھے اچھا سمجھتے ہیں اس کے شعور ہی وہاں ہے. لوگ مجھے میری تصویریں اتارتے ہیں اس کا علم ہے، اس کے ساتھ شام کے وقت کی اس کی سرخی، اس کی چمک دمک کے مناظر پیش کرتے ہیں، اس کو پتہ ہی نہیں ہے کہ اس کے ساتھ میں ایسا کرتے ہیں. تو تین خصوصیات ہوتی ہیں اس میں، ایک روشنی کے ساتھ ہوتی ہے، دوسرے اپنے کام پر مسلسل لگا رہتے ہیں، تیسرے جن تک روشنی اس کے ذریعے سے پہنچ رہی ہے ان سے کسی قسم کا کوئی فائدہ نہیں ہوتا. یہ مثال بیان کر کے حضرت مولانا محمد یوسف صاحب رحمۃ اللہ علیہ نے فرمایا کہ ہم کو بھی اس کا خیال رکھنا ہے کہ ہم بھی نور کے ساتھ زندگی گزارے، ہم بھی نور کے ساتھ گھومے پھرے، ہم بھی نور کے ساتھ ہمارا رکنا بیٹھنا چلنا پھرنا آنا جانا ہونا چاہیے. اگر ہماری زندگی میں نور کیسے آئے گا؟ ہماری زندگی میں جو نور آتا آتا ہے. وہ آتا ہے نور ایمان سے. وہ نبی رحمت صلی اللہ علیہ وسلم کے پسند فرمودہ اعمال سے. وہ نبی رحمت صلی اللہ علیہ وسلم کے پسندیدہ اخلاق سے اور نیت کی پاکیزگی اور اخلاص سے ہماری زندگی میں نور آئے. اب جو آدمی اس نور کے ساتھ دو مہینے اور کرے گا اس کے ذریعے سے خیر وجود میں آئے گا. چنانچہ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے ایک آیت کی وضاحت میں ایک بات فرمائی. کون سی آیت؟ افمن شرح اللہ صدره للاسلام فهو على نور من ربه. اللہ نے جس کے سینے کو اسلام کے لیے کھول دیا یعنی اسلام کے بارے میں اس کے دل میں اطمینان پیدا ہو. اسلام نے اس کے دل میں جگہ بنا لی. سینہ اسلام کے لیے کشادہ ہو گیا. اس کے بارے میں فرماتے ہیں تعالیٰ فہوا علی نور من ربہ. وہ اپنے رب کی طرف سے نور والی حالت پر ہے. وہ نور والا ہے. اور اس پڑھی کی پہلی آیت میں اللہ تعالیٰ نے فرمایا اب امن کانا میتن فاحیینا. جو مردہ تھا پھر ہم نے اسے زندہ کیا. جاننا لہو نورا اور ہم نے اس کو نور دیا. یمشی بھی فی الناس اسی نور کے ساتھ وہ لوگوں میں گھومتا پھرتا ہے. کم مسلح فی الظلمات ایسا بخارج ملنا. اس آدمی کی طرح ہو سکتا ہے جو تاریکیوں میں گرا ہوا ہے جس سے نکلنا ہی نہیں چاہتا. فمن شرح اللہ صدره والی آیت میں نے آپ کو سنائی. اس میں اللہ کی طرف سے نور کے عطا ہونے کا تذکرہ ہے ایسے شخص کے لیے جس کے سینے کو اللہ نے اسلام کے لیے کھول دیا ہے. سمجھ نہیں آیا تو آپ کو کھول دیا تھا بچے آج کے کل کے بڑے ہیں. بہت بڑا سرمایہ ہے ملت کا. بچیاں بہت بڑا سرمایہ ہے ملت اسلامیہ کا. توقعات پوری ان سے وابستہ ہے. آج کے چھوٹے کل کے بڑے ہیں اچھی طریقے سے سننا یاد رکھنا. اس بات سمجھ میں زیادہ نہیں آتی ہے عمر میں مگر سمجھ میں بات پوری نہیں آنا الگ ہے. سرمایہ کا محفوظ کر لینا الگ. مال کی اہمیت کیا ہے؟ مال کا استعمال کیسے ہونا چاہیے؟ مال سے کیسے کیسے فائدے حاصل ہو سکتے ہیں؟ اس کی پوری سمجھ بچوں کو نہیں رہتی مگر کہتے کہ میاں تمہارے واسطے یہ بینک میں پیسے رکھوا رہا ہوں. میں کہا چلیے چلیے میں بھی آتا ہوں, ابھی تو سفر کرتا ہوں, یہ ہے میرا, بھی اکاؤنٹ کھلا دیجیے, میں تو بڑے آنے کے بعد میں اتنی بہن تو ہے نا اس کو, میں خود رہا تو کہاں میرے کو سمجھ میں نہیں آتا بال کے کیا چیز ہے, کیا فائدہ ہے اس کا, اس واسطے کئی تو دیتے ہوں گے بول سکتے ہیں. ایسے ہی آپ کو اگر پوری بات سمجھ میں نہیں آ رہی ہے اس کا مطلب یہ ہوا کہ ابھی استعمال کا وقت نہیں آیا, مگر یہ بہت بڑا سرمایہ ہے, اسے محفوظ کرنا, یاد کر لینا, اسے یاد رکھ لینا, اسے ضرورت پڑے تو لکھ لینا اس کو, اس واسطے کہ لکھ لینے سے شکار گرفتار ہو جاتا ہے. کہتے ہیں کہ صاحب علم کی مثال شکار کے جیسی, اس نے تدبیر سے پکڑ لیے, جگڑ لیے, قید کر لیے, رہ جاتا, نہیں ایسے ہی چھوڑ دیے جیسے شکار ہاتھ کو لگتا نہیں, پھر ایسے ہی بھی ہے. علم کی تشویش شکار سے دی گئی, اور یوں کروانے شکار کو محفوظ کرنے کا طریقہ کیا ہے کہ بھائی اسے جال جال میں گھیر دیا جائے, کہاں دیواری میں گھیر دیا جائے, پنجرے میں گھیر دیا جائے. کہتے ہیں کہ صاحب شکار ہو گیا, گرفتار, رسی سے باندھ دیا جائے, جیسے شکار کو محفوظ کرنے کا ایک طریقہ ہے, ایسے ہی علم کے شکار کو محفوظ کرنے کا طریقہ لکھ لینا. بزرگوں نے اپنے بچوں کے لیے مضامین لکھے, بچے بچے ہی تھے, ہم کو معلوم نہیں کہ کیا لکھ رکھا ہمارے کو, جب وہ بڑے ہوئے اس کو پڑھا تو ان کو سمجھ میں آیا کہ یہ انتہائی قیمتی علمی سرمایہ ہے. پھر اس کو انہوں نے چھاپا, شائع کیا, عالم میں عام کیا. آج بھی آپ دیکھیں کہ غیر مطبوعہ جو مخطوطات ہیں, آپ کے سالار جنگ میوزیم میں ہیں, آپ کے دائرۃ المعارف میں ہیں, اور ہو سکتا ہے کہ بہت کچھ ذخیرہ کتب خانے آزمیا میں بھی ہوگا. ہمارے بچوں کو یہ نامہ معلوم ہے, یہ معلوم ہے, وہ بھی معلوم ہے, ذرا جنرل معلومات کی ان کا مت کرتے رہنا بچوں کے سامنے. ایسے مضامین جو چھاپے نہیں گئے, غیر مطبوع, ہاتھ سے لکھے ہوئے مخطوطہ, بڑا ذخیرہ موجود ہے. بیرونی ممالک کے لوگ آ کے وہ غیر مطبوع مخطوطات کو پڑھتے ہیں تحقیقی مواد کے لیے, اس کے زیراکس لے جاتے ہیں, فوٹو کاپی لے جاتے ہیں. اجازت نہیں ملتی ہے تو دکانوں میں بیٹھ کے ضروری ضروری اس کے حصے نوٹ کر لیتے ہیں, پھر جا کے اس کا حوالہ دیتے ہیں. حیدرآباد کے بلانے کے دکانے میں غیر مطبوع مخصوصہ فلانے عالم کا, فلانے بزرگ کا لکھا ہوا ہے, اور اس کے صفحہ نمبر فلاں پر یہ مضمون ہوگا. تحقیقی کتابوں کے لیے کتابیں لکھی جاتی ہیں تو انہوں نے اپنے زمانے میں قلم سے لکھ دیا اور محفوظ کر دیا, مگر سینکڑوں برس گزر جانے کے باوجود لوگ اس سے استفادہ کر رہے ہیں. ایسے ہی طلبہ طالبات سمجھیں اس بات کو کہ جو باتیں آپ کو ہر ہفتہ یہاں مختلف افراد کے ذریعے سے سنائی جاتی ہیں, یہ ایک بڑا سرمایہ ہے آپ کے لیے. آپ کو پورا سمجھ میں آتا ہے تو بہت اچھا ہے, نہیں سمجھ میں آتا ہے تو آپ اسے ذہن میں, سینے میں محفوظ رکھیں, اور اگر ذہن میں سینے میں محفوظ رکھنے میں کوئی دشواری محفوظ ہوتی ہو تو مدد لے لیں تحریر کے ذریعے. میں نے تو بعض جگہ مدارس میں جہاں جاتا ہوں بچوں میں خطاب کرنے کے لیے تو خاص طور سے وہاں کے اعلان کرنے والے مجھے اسٹیج پہ بلانے کے بعد جو صاحب اعلان کرتے وہ صاحب پابندی سے بولتے جتنے بڑے بچیاں ہیں جتنے بڑے بچے ہیں قلم کا بھی ذہن اپنے پاس میں رکھیں اور بات مجھے غور سے سنیں اور جو بات بہت زیادہ آپ کو ٹھیک ہو لگے اور زیادہ مفید محسوس ہو آپ اسے فوراً نقل کریں. تو کم از کم بچے غور سے سننے کا تو اہتمام کرو. آج کی سنی ہوئی بات بعد میں ایسا سمجھ میں آتا ہے کہ ہم نے سنی نہیں ہے لیکن پھر ایک وقت ایسا آتا ہے کہ وہ بات یاد آ جاتی ہے. اس واسطے کہ آدمی کے اندرون کے حافظے میں جو صلاحیتیں رکھی ہیں ان میں سے ایک کافی شعور ہے. اس کے اندر جو چیزیں محفوظ ہو جاتی ہیں وہ بر وقت کام آتی ہیں. ورنہ عام حالتوں میں یہ ہے میرے ذہن میں یہ اس کا علم نہیں رہتا. جیسے آپ سینکڑوں صورتوں کو دیکھے ہوئے ہوتے ہیں سینکڑوں لوگوں سے ملے ہوئے ہوتے ہیں دیکھے ہوئے ہوتے ہیں مگر چونکہ مل کے ایک عرصے دراز ہو گیا تو اب ان کے بارے میں ایسا سمجھ میں آتا ہے کہ نہ علم ہے نہ واقفیت ہے نہ جانکاری ہے نہ کچھ ہے نہ کیا ہے. لیکن جو یہ سامنے آیا سامنے آتے بولتے ارے ہمارے سے تو میری بڑی جو ہے ملاقات. یہ جو بات ہے یہ اس کے حافظے میں موجود ہے. اسی طریقے سے بچوں اور بچیوں سے کہنا یہ ہے کہ جو بات آپ کو سنائی جا رہی ہے آپ اسے بغور سنتے رہیں. پھر ایک وقت آئے گا کہ وہ وقت پر خود بھی یاد آ سکتی ہے یا کسی معمولی سی کسی بات کے سامنے آنے پر یہ باتیں یاد آ جا سکتی. تو نبی رحمت صلی اللہ علیہ وسلم نے شرح صدر والی آیت فمن شرح اللہ صدرہ للاسلام جس کسی نے کو اللہ اسلام کے لیے کھول دے تو وہ اللہ کی طرف سے نور پایا ہوا ہوتا ہے. جب یہ بات ارشاد فرمائی تو ایک صحابی نے پوچھا حضور یہ تو نور اسلام مورے ایمان مورے ہدایت یہ جو دل میں آتا ہے تو اس کی کوئی علامت ہے یا نہیں ہے؟ کیا علامت ہے اس بات کی کہ دل میں نور اسلام آ گیا؟ ذرا بچیاں بھی غور سے سننا اور اگر بڑی عورتیں موجود ہوں تو وہ بھی ذرا زیادہ ہی غور سے سننا. نبی علیہ الصلوۃ والسلام نے تین اس کی علامتیں بتائی. اس کے آ جانے کی تین علامت بتائی. ایک علامت یہ بتائی کہ دل دنیا سے ہٹ جاتا ہے. چند روزہ زندگی یہ ہمیشہ کی زندگی وہ آفات و مسائل سے گھری ہوئی زندگی ہو آرام و راحت کی زندگی ہو فنا ہو جانے والی نعمتیں یہاں نہیں ختم ہونے والی نعمتیں وہاں ناقص چیزیں یہاں کامل چیزیں وہاں. یہاں ہموم ہموم زیادہ خوشی مسرتیں کم وہاں عموم عموم سب ہوا سرور ہی سرور ان کے ساتھ ہی ان کے ساتھ. پتا نہیں بات سمجھ میں آ رہی کہ نہیں آ رہی. اگر 50 کروڑ برس بھی جنت میں رہے ہیں 50 کروڑ برس جنت میں رہے تو 30 سال کے رہتے ہیں. ہمارا یہ معاملہ نہیں ہے. سارا سفید ہو جا رہے جوڑا جواب دے دے رہے ہیں कमजोरियां हमारे खा जा रही हैं, आंखें कमजोर हो जा रही, सुनाई बराबर नहीं दे रहा, चलने फिरने को हाथ नहीं हो रहा, कुछ खा रहे तो हजम नहीं हो रहा, खड़े रह गए तो बैठना मुश्किल हो जा रहा, बैठ गए तो खड़े रहना मुश्किल हो जा रहा, दांत गिर जा रहे, संगत मुतासर हो जा रही, जिल्द खराब हो जा रही, हड्डियां बोसीदा हो जा रही, रगें खींच रही, रातों में नींद नहीं आ रही, कभी ये हाथ में दर्द, कभी वो पाँव में दर्द, कभी सर में चक्कर, कभी कान में सिड़क, कभी दाढ़ दाढ़ में टींच, ऐसा भी मुसीबत है। वहां कोई चीज नहीं, जब आदमी को दुनिया और आखिरत के इत्तेहाबुल जब समझ में आता तो दिल क्या लगेंगे बोलो दुनिया में, तो आखिरत के बारे में ईमान और आखिरत के बारे में इस्लामी तालीम और आखिरत के बारे में अकीदा दिल में इस दर्जे समा गया, सीने में इस दर्जे दाखिल हो गया और उसके बारे में इस दर्जे इत्मीनान हासिल हो गया, तो फिर ऐसी सूरत में अब दुनिया में दिल लगने का क्या मसला है। इसी को कहा हजरत मजदूर रहमतुल्लाह अलैह ने, ऐश दुनिया में कै दिन के लिए, कै माने कितने, दुनिया में कै दिन के लिए, हो न जन्नत के मजे हिल के लिए, और आगे आज के समझदारों को भी मुखातब किया हूं, ये किया है दिल गोया यूं समझ, तूने नादा गुल दिए इनके लिए, अगर तुमने ऐसा किया कि आखिरत को भूल गए, दुनिया ही को सब कुछ समझ लिया, तो ऐसी सूरत में यूं समझ लीजिए आपके फूल के बदले में आपने घास की कड़ियां दे दी, तिनका तिनका जानते ना, फूल फूल को बोलते हैं, पहले उर्दू समझ में नहीं आती, और अगर उसको बोल दिए शेर में तो फिर वो शेरिच हो जाता है, समझ में ही नहीं आता। तो हमारे मौलविया हैं तस्वीर करने बैठ रहे हैं, वो जबान आलीशान, वो फसीहुल लिसान, वो फलीहुल बयान, वो उलूम व मआरिफ हकायक व दखायक की वजाहत और अल्फाज ऐसे सखील किस्म के कि वो क्या बोल रहे हैं कि मतलब क्या कि अच्छा ही बोले मगर उसको से चले गया वो। उर्दू की तरह हमारे मौलवियों की जिनकी उर्दू बराबर नहीं है उनकी उर्दू सुन के ऐसा बोल रहा हूं, जिनकी उर्दू बराबर नहीं है बोलिए मैं बराबर ही बोल रहा हूं ना, खबर का पता ही नहीं चल रहा कहीं की उर्दू सही हो सही हो गई, मातूर मातूर पहले बराबर नहीं, मौसू सिफत बराबर नहीं, तस्किर उतानी रियायत नहीं है, मौका और महल का लिहाज नहीं है, तो ऐसी तरह से उर्दू बराबर कहां से हो सकती है। समझ से आने के लिए बोल रहा हूं मैं, क्या अपन जब सुनाए लोगों को कल्ली उन्नास अला कदरी वकूले, लोगों के सामने जब बात करो तो कैसी करो, लोगों की समझ के मैयार से करो, उनको कैसी समझ में आ सकती है वैसी करो. इसलिए मैंने कहा कि बिल्कुल बोलने में रवाने में ऐसा आ गया जो जरा ऐसा हो जो समझना दुश्वार हो तो आप लोग पूछ लिया करो. वैसे मुझे तकदीर करने का तो आदि हूँ नहीं, गुफ्तगू करता हूँ और गुफ्तगू में कोई हर्ज नहीं होता कि बीच में कोई बात बात कर ले. और मुझे से आदमी तकलीफ कर भी नहीं सकता, इस वास्ते की तकलीर आधे घंटे में आदमी सही होता है. तकलीर में गुफ्तगू में सब जगह उसमें एक मजमून रहना और एक तरकीब रहना, उसके खास मवाद रहना, उसमें अंदाज रहना, उसमें जोश होना, उसका उरूज होना, उसमें नुजूल होना, उसमें हरकत सकनात होना, उसमें बलवला होना, वो बोलते तकलीर तकलीर. यहाँ तो ऐसी है नहीं, किसका खत्म हो गया उसका. इसी जमाने में करते अक्सर गुफ्तगु है, नतीजे में एक ही घंटा बैठ के बात बात कर ले रहे, काम चल जाता. कभी कभी बाद लोगों को ख्याल आता है कि साहब एक एक दिन में दो दो तीन तीन चार चार गुरु ग्रामा कैसा करते हैं, हम लोग एक गुरु ग्राम करके किया कैसे जा रहे. तो ऐसी सूरत में उनको यही बोलना पड़ता है कि भाई आपने जिस अंदाज का एक गुरु ग्राम किया है उसमें जितनी थकान हो सकती है ये हमारे तीन गुरु ग्राम होती नहीं होती. मैंने उनसे बोलते रहने के बाद में बात समझ में आ जाएगी, गुफ्तगू के जरिए से बात समझ में आ जाएगी. तो नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि दिल में नूरे इस्लाम के आ जाने की अलामत यह है कि आदमी का दिल दुनिया से हट जाता. काय को हटता है वो वजाहत कर दी गई आपके पास. कहीं आप झोपड़ी में है, आपका घर बन गया, आरसीसी का बना, कायदे का तरीके के तरीके का बना, हवादार है, रोशनीदार है, सहूलतों वाला है, अच्छी जगह है. अब उसी बोलते आप कुर्सी में है, तो आप कुर्सी में दिल लगेगा लगेगा ना, दूसरी से दिल हट जाए. लेकिन नजर आओ उसके ऊपर है. इसी तरीके से जिस शख्स का एतिकाद, जिस शख्स का यकीन, जिस शख्स का ईमान, जिस शख्स का अकीदा आखिरत के साथ वाबस्ता हो जाता है और वो उसकी तफसीलात से आगाह और वाकिफ होता है तो फिर उसका दिल दुनिया में नहीं लगता, दिल हट जाता. इसीलिए मैंने कहा कि जरा बड़ी जो औरतें हैं वो भी जरा बहुत एहतमाम से गौर से सुनना, वरना तो चीजों की दुनिया में ऐसी घिरी हुई है बहने और ऐसे फंसे हुए हैं भाइया. आज दोनों में से कोई भी कम नहीं है. जमा खाना है बस में जम नहीं है, यहाँ कोई किसी से कम नहीं है ऐसा मालूम. खास दिन का चक्कर लगा हुआ घर कारोबार सफा मरवा सफा मरवा बच्चे समझते समझते तो ठीक है. एक आसान तकरीर भी समझा दो हम लोगों को, मौजूद लोगों को, हमारे साथियों को. इस आपने एक जगह बयान किया और बयान करने के बाद में दूसरे दिन आगे कहा कि कल मैंने जो पढ़ाया था आप लोगों को सब समझ में आ गया. तो बोले हाँ सब समझ में आ गया. तो समझ में आ गया तो क्या समझाना है, बोले चले गए. तो वो लोग चले गए तो बच्चों फिर वो लोग आपस में बैठ के बोले क्या बोलना चाहिए, कल फिर आते हूँ. फिर एक रहती पूछे थे क्या बोलेंगे, सो मिलके एक बात तय कर ली. नहीं नहीं समझ में आया. बोले दूसरे दिन आए आके बोले भाई जो सबक पढ़ाया था समझ में आ गया, नहीं समझ गया समझ में आया. बोले तो समझाने के बावजूद नहीं समझ में आया तो फिर अब पढ़ा के क्या करूँ, और भी चलिए इंसानों पर क्या करना चाहिए, अब उसके बाद फिर बैठ के मशवरा करें, फिर परसों आएंगे, फिर पूछेंगे ऐसी से क्या बोलेंगे हम, आपस में मशवरा करके तय करें करके आधे बोलना समझ में आया आधे बोलना नहीं समझ में आया, ठीक है भाई छोड़ा, तीसरे दिन बोलेगा बोलते सब पढ़ाया था समझ में आ गया कि नहीं आ गया, आधे बोले समझ में आया आधे बोले नहीं समझ में आया, अच्छा जिन लोगों को समझ में आ गया ना जो नहीं समझ में आया तुमको समझा दो बोलती तरह की ऐसे ही मैं भी बच्चों से बोलते हूँ मैं जब कुछ बोल रहा हूँ आप लोगों को समझ में आ रहा है नहीं है ना, अगर 15 दिन के क्या कहता है छुट्टी मिलेगी तो अच्छा है, वो क्यों बोल रहे हैं तो अजीज तलबा और तालिबात मोअज्जज ख़वातीन इस्लाम और भाइयों, नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने नूर इस्लाम के दिल में आने, हिदायत के दिल में दाखिल हो जाने, ईमान के दिल में आने की अलामत ये बताई कि आदमी का दिल दुनिया से हट जाता है, इसलिए हदीस में अल्फाज आए हैं अत्तजाफी अंदारिल धोखे की दुनिया से आदमी का पहलू सही इख्तियार कर लेना, रुख मोड़ ले, दूसरी अलामत नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने यह बताई कि अब इसका लाजमी जो नतीजा है वो ये है कि इसकी तरफ से दिल हटा तो दिल तो किसी एक तरफ जाने के लिए है, जब एक तरफ से हटा तो एक तरफ जाएंगे, इसके बिना पर उसके अंदर आखिरत की तरफ तवज्जो, आखिरत की तरफ रुझान ऐलान, आखिरत की रगबत, ये कैफियत उसमें पैदा हो जाती मेरी आखिरत अच्छी हो जाए, मेरी आखिरत समझ जाए, मेरी बाद वाली जिंदगी में मुझे कामयाबी मिल जाए, तवज्जो पूरी अबूदर होगी, इसके लिए हदीस में अल्फाज आए वल इल्तिफात इला दारिल कुलूब, अगर बच्चियां यहां मिश्कात शरीफ पढ़ रही हो तो मुमकिन है कि उनको उसमें तिर्मिज़ी शरीफ पढ़ने वाले बच्चियों को उसमें रिवायत मिले, और एक तीसरी अलामत भी बताई नूर इस्लाम के दिल में दाखिल हो जाने, हिदायत के दिल में आ जाने, ईमान के सीने में जगह बना लेने की तीसरी अलामत है, और वो ये है कि आदमी अपनी मौत की तैयारी में लग जाते हैं, वल इस्तेदादुल मौत क़बल नुज़ूलिही, मौत के आने से पहले मौत की तैयारी में लगे, यह अलामत इस्लाम के दिल में जगह पकड़ गई, इसलिए मक्सम पर रोजगार आराम से मांग लें कि मौला ये चीज अदा करना दी, अब ये तीनों की तीनों चीजें बाकी नहीं रही हैं इल्ला माशाल्लाह, कल का क्या होगा कल देखेंगे, कल ही देखता है बाकी अपने हालात पर बहुत ज्यादा फिक्रमंद और गमजदा और परेशान सुना रहे थे, लाखों रुपये काम ले लिए आपको, पैसे पैसे को तरस रहे जिनसे लिए थे वो साहब पैसे पैसे को तरस रहे, जितनों की उन्होंने खुशहाली की जिंदगी में मदद की थी कोई भी उनके साथ देने को तैयार नहीं है, जिनको कर्जा दिया था वो वापस करने को तैयार नहीं है, अब हालत इंतहाई गैर मामूली कस्म खुशी की कैफियत में है, जब मैं जाके कर्ज देने वाला जिसको मैंने कर्ज दिया था उससे पूछ सकता हूँ कि भाई मेरा सहेली ऐसी हालत है, परेशान हूँ, आप मेरा कर वापस कर दीजिए। तो वो यूँ कह रहे हैं कि तुम चाहे तो मेरे को बदला दे दो। तो वहां कैसे पत्र देखेंगे जब मैंने आखिरत के बारे में जब उसको याद दिलाया कि भाई मान लो ऐसा संगीन है उसका, तो बोलो बोलना सुनाओ वहां कैसे पत्र देखेंगे। इसका मतलब यह हुआ कि उसके दिल का रुख पूरा दुनिया की तरफ होंगे, आखिरत से दिल हटा हुआ है। यहाँ का किस्सा भी ऐसे ही आमतौर पर जो चीज देखने में आ रही है वो यही। और मशहूर कर दी हमारे हैदराबाद में मुहावरा, क्या कल की मुर्गी से आज का अंडा बेहतर। सुनने तो मैं कभी मशहूर करके रख दिए ये चीज। जबकि आपको मालूम होना चाहिए कि ये मुर्गियों वाले जो फार्मों वाले जो लोग है ना, कल की मुर्गी के वास्ते अंडे का बच्चा खरीद रहे हैं 25 रुपये 20 पैसे में, और फिर उसको 6-8 महीने तैयारी देना है, गर्मी पहुंचाना, फीड देना, और उनके जफा मखसूस उनकी गजा है वो खिलाना, उनकी निगरानी करना, उनकी दवा देना 4-6 महीने। तो एक एक मुर्गी का बच्चा 200-300 रुपये में जाकर पड़ रहा हो। कल की मुर्गी के वास्ते आज के अंडे को इतना ज्यादा ये मेहनत कर रहे हैं उसके पीछे। थोड़ी बहुत वो पोल्ट्री लाइन से बातें होंगी उन लोगों को अंदाजा होता है, जिसके वरना बिल्कुल ही मालूम नहीं रहा तो मैं बोले भी तो लोग हैरत हो रही होगी कि क्या बोल रहे हैं। मतलब आप महाभारत बार बार ऐसे होते हैं कि जो किसी वक्त ही फायदे के पेश नजर बोल दिए जाते हैं, लेकिन अब उसको लोग जिंदगी भर के वास्ते एक मुस्तकिल उसूल उसूल बना देते हैं। मुझे दीन का उसूल और शरीयत का उसूल ऐसा नहीं है मामला। तो ये 3 अलामतें हैं दिल में नूर के दाखिल होने की। उसके नतीजे में ईमान आएगा, आमाल आएंगे, अखलाक आएंगे, इखलास आएगा। ये चीजें जब जिंदगी में आएंगी तो हमारी जिंदगी नूरानी बनेगी। फिर इन खूबियों के साथ में जब हम जिंदगी को गुजारेंगे तो इंशाअल्लाह अज़ीज फिर यही खूबियां आलम में फैलेंगी। जैसे नूर के साथ सूरज घूमता है तो आलम में रोशनी फैलती है, इसी तरीके से इन सिफात के साथ में हमारा जीना होगा, हमारी जिंदगी गुजारना होगा, तो इंशाअल्लाह अज़ीज फिर यही खूबियां माहौल में, अफराद में, आवाम में आएंगी। जाहिर है कि इसकी सबसे ज्यादा बड़ी जिम्मेदारी अगर किसी पर आयद हो सकती है तो वो उसी तबके पर हो सकती है जो तबका खसूसियत के साथ कुरान और सुन्नत के इल्म को हासिल किया हुआ है या हासिल कर रहा है। इसीलिए अजीज तलबा और तालिबात का खास तौर से अर्ज करना यह है कि अल्लाह से ताल्लुक दिन ब दिन बढ़ाया जाए, उनकी एक एक बात को पूरे यकीन के साथ में लिया जाए और उन्हीं के हाथ में सब कुछ होने का एतकाद दिल में रखा जाए और कसरत से उनकी याद और उनके अहकाम की तामील में अपने आप को लगा कर रखें। दूसरी चीज नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम वाले जो आमाल अपनों के साथ सुलूक, परायों के साथ सुलूक, रातों की इबादत, दिन की मेहनत, मुख्तलिफ जिंदगी के कामों में आप तौर तरीक जो आप वाले आमाल हैं उसके मुताबिक अपने आमाल को बनाने की कोशिश करें। اور آپ والے جو اخلاق ہیں وہ پوری اپنے حساب سے اختیار کرنے کی جدوجہد اور کوشش کرنا, آپ میں نرمی تھی, نرمی اچھے اخلاق اور سختی برے اخلاق, بات کرنا نرمی سے کرنا. اس سے پہلے آپ نے تکلیف زبان سنائی گی لیکن اب اس کا میں پورا اعادہ نہیں کر رہا ہوں آپ کے سامنے, ایک چھوٹی سی بات سناتا ہوں. وہ یہ کہ یہ جو زبان اپنی ہے نا جس سے اپن بات کرتے ہیں, یہ نرم ہے کہ سخت ہے؟ ایسی یہ زبان اب تک نہیں دیکھے تو ذرا پکڑ کے دیکھ لو نرم ہے کہ سخت. ظاہر ہے کہ زبان نرم ہے, مطلب یہ ہے کہ زبان بولنے کا آلہ ہے, اللہ نے اسے نرم بنایا ہے, اس میں بھی ایک بات چھپی ہوئی ہے کہ بات نرمی سے کرنا چاہیے. بزرگوں کو بتایا وہ سبق ہے, ہم اپنی طرف سے ہم لوگ کو بہت ہی کم سناتے ہیں, بولتے ہیں کہ ہم کیا اور ہمارے اندر آنے والی باتوں کا اعتبار کیا, اہمیت کیا. بزرگوں کی سنی ہوئی پڑھی ہوئی بیان کی ہوئی باتیں اسی زمانے میں پڑھتے رہتے تھے, اب بیٹھنے سنانے کے ساتھ بیٹھے تو یاد آتے رہتے, جیسے ابھی میں نے آپ کو سنایا. زبان نرم ہے, بات بھی نرم ہونا چاہیے. اللہ تعالیٰ کا ایسے تخلیقی پہلو ہے حکمت والا, جس کو بزرگوں نے عقد کیا نکالا یا اس کو اللہ نے سمجھایا. عورتیں بات نرم کرے تاکہ افراد کے ساتھ, شوہر کے ساتھ, ساس سسرے کے ساتھ, گھر میں رہنے والے دیگر افراد کے ساتھ بات نرم ہونا چاہیے. ہاں کسی اجنبی سے کبھی اتفاق سے بات کرنے کی ضرورت پڑے تو تھوڑا سا سخت لہجے میں بات کرنا چاہیے, وہ بھی کسی خاص مسئلے حل سے. بچوں کو بھی چاہیے بات نرم کرنا سمجھنے کا. کبھی کبھی مائیں لے کر آتی ہے بیٹے کو, مول صاحب اس میں سختی بہت ہے, ذرا اس کو سمجھاؤ. بچہ ہے اماں کے سامنے سختی بے سکتی, جس وقت میں پیدا ہوا تھا اتنا نرم اتنا چھوٹا اتنا معمولی اتنا بوجھا اتنا کمزور تھا کہ ماں خالی انگلی رہتی تو ختم ہو جاتا تھا الگ کے اوپر. اور جب ذرا بڑا ہو گیا تو ماں کے اوپر ہی سختی کر, اپنے اندر اخلاق آنا. نبی علیہ الصلوۃ والسلام نرمی والے تھے, سختی والے تھے. نبی علیہ السلام حق و درگزر والے تھے, بدلہ لینے والے نہیں. نبی علیہ الصلوۃ والسلام صفت تواضع والے تھے, تکبر والے نہیں. نبی علیہ الصلوۃ والسلام صبر والے تھے, بے صبری کے مظاہرہ کرنے والے نہیں. آپ والے جو اعمال ہیں, آپ والے جو اخلاق ہیں, وہ اختیار کرنا, اس سے زندگی میں نورانیت آئے. ایسے ہی اعمال میں نورانیت اور قبولیت پیدا ہوتی ہے اخلاص. صرف اللہ تعالیٰ کو راضی کرنے کے مقصد سے ہی کسی کام کو انجام دے. یہ ازمان محمد یوسف صاحب رحمۃ اللہ علیہ کا ارشاد مختصر سا ہے ان کا, کہ دنیا میں سورج کی طرح نور کے ساتھ پھیلو, روشنی دنیا میں پھیلتی ہے. اسی طریقے سے تمہارے اندر بھی تم بھی نور کے ساتھ پھرو, نور تمہاری زندگی میں آئے گا ایمان سے, نبوی اعمال سے, نبوی اخلاق سے, اخلاص سے. اس کو اپنے زندگی میں لانے کی کوشش کرنی ہے, اور اسی کے ساتھ ساتھ یہ کوشش جدوجہد مسلسل ہونی ہے, جیسے سورج مسلسل چکر لگاتا ہے. اور یہ پورے اخلاص کے ساتھ میں کرنی ہے. کسی قسم کا کوئی معاوضہ اہل دنیا سے طلب کرنا نہیں ہے, ایسے ہی جیسے سورج جن کو روشنی پہنچاتا ہے، ان سے کسی قسم کا کوئی فائدہ نہیں ہوتا. خود شاید اتنا ہی حق تعالیٰ جل شانہ ہو اپنے فضل و کرم سے ہم سب کو صحیح علم صحیح عمل کی توفیق عطا فرمائے. اللهم إنا نسألك العفو والعافية والعافية السائرة.